ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا أما بعد محترم بزرگوں اور بھائیوں, اس دنیا میں آدمی کا وقت مقرر ہے. اس دنیا میں آنے سے پہلے یہ طے کر دیا جاتا ہے کہ یہ کتنے دن دنیا میں رہے گا. اس لیے جو آدمی اس دنیا سے جاتا ہے تو وہ وقت سے پہلے نہیں جاتا, وقت سے پہلے کوئی بھی نہیں مرتا. وبائی امراض آئے تو بھی وقت سے پہلے نہیں مرتا کوئی آدمی, وہی وقت اس کا مقرر تھا. جیسے کسی کا حادثہ ہو جاتا ہے, کسی کا مرڈر ہو جاتا ہے, جوانی میں انتقال ہو گیا. جن لوگوں کو اس بات کا پتہ نہیں ہے وہ لوگ یہ کہتے ہیں کہ وقت سے پہلے مر گیا بیچارہ, جلدی آ گئی موت. موت جلدی نہیں آتی. وہی وقت اس کا مقرر تھا, لوگوں کو پتہ نہیں تھا, لوگوں کو اندازہ نہیں ہوتا ہے. چونکہ اللہ تبارک و تعالیٰ نے ٹائم تو مقرر کیا لیکن لوگوں کو نہیں بتایا. میرا اور آپ کا سب کا وقت مقرر ہے, وہی طے کر دیا گیا تھا جب ہم ماں کے پیٹ میں تھے. جب ماں کے پیٹ میں بچہ 4 مہینے کا ہوتا ہے وہاں یہ طے کر دیا جاتا ہے کہ دنیا میں یہ کتنے دن رہے گا. 4 چیزوں میں سے ایک چیز یہ ہے, اس کی عمر کیا ہوگی یہ لکھ دیا جاتا ہے, اس کا رزق کیا ہوگا یہ لکھ دیا جاتا ہے, اس کا عمل کیا ہوگا یہ بھی لکھ دیا جاتا ہے. بالآخر وہ نیک بخت ہے یا بدبخت ہے, سعید ہے یا شقی ہے, یہ بھی لکھ دیا جاتا ہے. یہ 4 چیزیں طے ہوتی ہیں, اس میں سے عمر لکھ دی جاتی ہے, بتائی نہیں جاتی, طے ہے اللہ کے پاس. جیسے کسی آدمی کے جیب میں تھوڑے پیسے رکھے ہوئے ہوں اور اس کو نکال کے دیکھنے کی اجازت نہ ہو اور وہ اس میں سے خرچ کرتا ہو, خرچ کر رہا وہ پیسے جیب میں سے, اس میں دیکھنے کی اجازت نہیں ہے کہ کتنے پیسے ہیں, کب ختم ہونے والے ہیں, لیکن کسی بھی وقت وہ ختم ہو سکتے ہیں. ایسے ٹائم جو ہے, وقت جو ہے, عمر جو ہے, یہ لمیٹڈ عطا کی گئی ہے انسان کو اس دنیا میں. جیسے ماں کے پیٹ میں ایک ٹائم مقرر ہے لیکن بچے کو نہیں معلوم ہے. انسان زمین کے دنیا کے پیٹ میں بھی ٹائم مقرر ہے, دنیا میں آنے والے کو نہیں معلوم ہے. باہر والوں کو معلوم ہے کہ 9 مہینے پیٹ میں بچہ رہے گا, لیکن بچے کو کیا معلوم ہے کہ کتنے مہینے اس کو وہاں رہنے کا ہے. وہ تو یہ سمجھ رہا ہے کہ یہی دنیا ہے. اگر اس کو بولے بھی کہ ایک ایسی دنیا میں تو جائے گا تو بہت بڑی ہے, یہ کچھ بھی نہیں ہے, تو بولے میں گھوم کے دیکھ لیا, مجھے تو نظر ہی نہیں آ رہی. خامخواہ بولنے کی بات ہے. مرغی کا بچہ مرغی کے انڈے میں جب تک ہے تو وہ یہ سمجھ رہا کہ یہ دنیا یہی ہے. حتیٰ کہ دنیا کے پیٹ میں رہنے والا بھی یہی سمجھ رہا کہ دنیا یہی ہے. جب یہ آسمان و زمین کا خول ٹوٹتا ہے اور اس کے باہر انسان نکلتا ہے تب پتہ چلتا ہے کہ دنیا کیا ہے. اس دنیا کے مقابلے میں انڈے کا جو حال ہے اور اس دنیا کے مقابلے میں ماں کی بچے دانی کا جو حال ہے, آخرت کے مقابلے میں اس دنیا کا بھی وہی حال ہے. ہم پورا گھومتے رہتے ہیں, بس یہی ہے جو کچھ بھی ہے, یہ جو کچھ بھی ہے نہیں. یہ تو ایک چھوٹا سا ٹائم نکالنے کے لیے ہے, ایک مصلحت سے, امتحان کے لیے, تیاری کے لیے, کہ تم کو اس دنیا میں جانے کے لیے تیاری کرنا ہے. جیسے مرغی کے بچے کو انڈے کے اندر جو ہے نا چونچ بھی ہے, پنجے بھی ہیں, پیر بھی ہے, اس میں نہ انہوں چلتا وہاں پہ, نہ اس کی چونچ کا کوئی کام ہے وہاں پہ, ना दूसरी चीज़ें हैं उसके पास, परा भी आने वाले हैं छोटे छोटे हल्के से, वो क्या ही है। बहुत सी चीज़ें ऐसी हैं कि जो हमारी इस दुनिया में हमारे काम की नहीं, आखिरत में ही काम आने वाली हैं। इसी वजह से हमारे अमल को बीज कहा जाता है, इंसान का अमल बीज है, आखिरत में ये दरख्त की शक्लें इख्तियार करेगा। हर अमल एक बीज है, आखिरत में दरख्त बनेगा। बीज में और दरख्त में आपको कोई मुनासिबत नज़र नहीं आती, आप बीज को देख के दरख्त का अंदाज़ा कर सकते हैं कि इतना बड़ा पेड़, इतने बड़े बड़े उसकी शाखें, ऐसा फैला हुआ दरख्त, पत्ते उसके ऐसे, फूल इसके ऐसे, फल उसका वैसा, बिल्कुल बीज से अंदाज़ा नहीं होता। लेकिन अल्लाह पाक की तरफ से मुकद्दर है कि यह बीज में वो जाड़ है। ऐसे हमारे अमल में हमारा अमल बीज है, हर अमल वहाँ जाने के बाद में वो चीज़ सामने आएगी। इसलिए अक्सर महक्कीन की राय यही है कि जो हमारे अमाल हैं वो वहाँ शक्लों में आएंगे, इसीलिए उनको तोला जाएगा, वो महसूस किए जा सकते हैं, वो देखे जा सकते हैं, वो पकड़े जा सकते हैं। यहाँ अमल देखा नहीं जा सकता। अब हमने जो देखा, जो देख रहे हैं, उसको पकड़ नहीं सकते कि हम क्या देख रहे हैं। कैमरे में बंद करके तो पकड़ सकते हैं, मगर खुद उस दीद को, उस देखने को कहाँ से पकड़ सकते हैं? नहीं पकड़ सकते, सुनने को नहीं पकड़ सकते, बोलने को नहीं। महफूज करना अलग चीज़ है, उस बोले हुए महफूज को पकड़ लेना ये नहीं, आखिरत में पकड़ा जाएगा। वो जो यहाँ आराज हैं वो वहाँ जवाहिर हैं। आर्ज कहते हैं उसको जो खुद से कायम नहीं रह सकता, दूसरे पर डिपेंड होता है। तो दो यहाँ हमारे जितने हमारे आमाल हैं वो आराज कहलाते हैं, पकड़ में नहीं आते, देखने में नहीं आते, वहाँ जवाहर हैं। तो आखिरत मेरे दोस्तों असल ज़िंदगी है, और दुनिया के अंदर वबाई अमराज आ जाएं, करोना आ जाए, कोई और चीज़ हो जाए, वक्त से पहले कोई नहीं मरता। इस बीमारी से मरना जिसका तय है वो मरेगा, जिसका बचना तय है वो बचेगा। तंदुरुस्त तंदुरुस्त जो है ना वो निकल जा रहे हैं, और दुबले पतले जो है ना वो रह जा रहे हैं, अंदाज़ा नहीं। तो और एक को करोना लगने से दूसरे को ऑटोमेटिक नहीं लगता, हुक्म मुस्तकिल से लगता है। अल्लाह पाक का हर एक को अलग हुक्म होता है। अल्लाह तो चाह रहे थे एक को बीमारी लगना, लग गई 10 को, तो फिर ये दुनिया अल्लाह की कहाँ होगी? ऐसा नहीं हो सकता। अल्लाह एक को चाहेंगे तो एक को लगेगी, 10 को चाहेंगे तो 10 को लगेगी, 1000 को चाहेंगे तो 1000 को लगेगी, 10,000 को चाहेंगे तो 10,000 को लगेगी। उनका हुक्म मुस्तकिल चाहिए हर को। सीज़न अलग चीज़ है। सर्दियों का सीज़न है, सबको नज़ला ज़ुकाम हो रहा होता है, कोई नज़ला, उसकी भी नज़ला, उसकी भी नाक बहरी, उसकी भी बहरी, उसकी भी बहरी, उसकी भी बहरी। ये थोड़ी कि एक की बहरी थी तो ऑटोमेटिकली दूसरों की बहना शुरू हो गई, हुक्म मुस्तकिल से दूसरों की बहने लगी। गर्मी में गर्मी लगती है हुक्म मुस्तकिल से, सर्दियों में सर्दी लगती है हुक्म मुस्तकिल से। वबाई अमराज में भी ऐसी बात है, वबाई अमराज भी अल्लाह पाक के हुक्म के ताबे हैं, और अल्लाह पाक का हुक्म ऐसी सूरतों में आमतौर पर उसको दूर करने की तदबीर इस्तिग़फ़ार होता है और उनको राज़ी करना होता है। फलौला इज़ाहुम बासुना तदर्रउ, जब हमारी पकड़ आई तो क्यों आजिज़ी पे नहीं पड़ गए लोग? जब हमारी पकड़ आई, हमारा बास आया, सख्ती आई हमारी तरफ से, तो क्यों ये लोग आजिज़ी और तजर्रो में नहीं लग गए, इस्तिग़फ़ार में लग गए होते, दुआ दरूद में लग गए होते, अपने हालत सही कर ली होती, तौबा कर ली होती, पाबंदी में आ गए होते शरीयत की, जितनी बेहुदा काम हो रहे थे, जितनी गलतियाँ हो रही थी उनको छोड़ चुके होते, तो फिर हम हुक्म भी बदल देते। डर बराबर है और जो करने का काम है वो भी बराबर है। जिन गुनाहों की वजह से आई, जिस गफलत की वजह से आई, अल्लाह को नाराज़ होने की वजह से जो फैसला आया, तो उसका इलाज नहीं हो रहा, बकिया सब चीज़ों से घबराहट भी है, परेशानी भी है, एहतियात भी है, सब है, ये है वो है, हो जाती है। तो फिर जब ही जाएगी, जब पूरा काम होगा, जब उनका हुक्म होगा, जब ही जाएगी। ये चीज़ें मेरे दोस्तों सबक देने वाली होती हैं, वाइज हैं, ये नसीहत करने वाली, अपने दोस्तों का, अपने अहबाब का, अपने मिलने वालों का। इस दुनिया से अचानक चला जाना, जिसका हमको कोई तवक्को नहीं थी, अंदाज़ा नहीं था कि इनका वक्त आ जाएगा, तो ये नसीहत होती है उन लोगों को जो रह गए। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दो वाइस तुम मैं छोड़ के जा रहा हूँ, एक बोलता हुआ वाइस और एक खामोश वाइस। जो बोलता हुआ वाइस है वो कलाम मजीद है, कुरान पाक है, वो जो असल गड़बड़ कर रहा है उसको नहीं रोके आप। जो आवाज़ कर रहा है ना, वो एक ही फैन ऐसा है जो ज़्यादा आवाज़ कर रहा है, अपन उसको छोड़ दिए, इसकी आवाज़ तो रहने दो। बोले थोड़ी सी गर्मी बाजू का हो जाती है, लेकिन अगर आप यकसोई से बोल नहीं पाए, आप बोल रहे हैं, अगर आपके कान में कुछ आ रहा है तो आदमी को कंसंट्रेशन नहीं हो सकता, अजीब उलझन सी हो जाती है। बहुत लोग होते हैं जिनको आदत होती है किसी भी हालत में वो पुकारने की, वो अलग सूरत होती है बाद, वो भी एक फ़न है, महारत है। बाद लोग बहुत हसास होते हैं, कमज़ोर होते हैं, ज़रा सी भी आवाज़ आई करी तो उनसे परेशानी होती रहती है। मैं भी उन्हीं कमज़ोर लोगों में से हूँ। वाज़ किस बात का है? तो बोलने वाला वाइस कुरान पाक है, और खामोश वाइस मौत है। अच्छे अच्छों का दिमाग ठिकाने ले आती है, गफलत, मस्ती, मासियतों की आदत, इसमें आदमी इतना मस्त होता है कि उसका जहन चल ही नहीं रहा होता है कि भाई किसी भी वक्त यहाँ से कुछ हो सकती है, सफ़र हो सकता है, चलो भाई वक्त आ गया। और जब वो अचानक सफ़र आता है मेरे दोस्तों, तो वो बहुत तकलीफ़ देने वाला होता है। तैयारी कुछ भी नहीं, सामान बनाने में लगे हुए थे, बिल्डिंगें बनाने में लगे हुए थे, इमारतों के बनाने में लगे हुए थे, बैलेंस बैंक बैलेंस बनाने में लगे हुए थे। तो जिन चीज़ों को बनाया था वो रह गए, और आदमी जिसको बनाना था वो चला गया। हज़रत मौलाना यूसुफ़ रहमतुल्लाह अलैह के मलफूज़ में है कि जब मौत आती है तो बना हुआ सामान दुनिया में रह जाता है, बेबना हुआ इंसान कब्र के अंदर उतर जाता है, आदमी नहीं बना हुआ है। गलतफहमी ये थी कि सामान बन रहा है तो आदमी बन रहा है समझ रहे थे, मैं अपने को क्या बना रहा है देखो उन्हें, हालांकि उन्हें तो बिल्डिंग बना रहा है, उन्हें अपने को कहाँ बना रहा है। बगैर बना हुआ आदमी अंदर चला गया। अब फरिश्ते उससे पूछते हैं कि तू क्या बन के आया? वो कहता मैं बना के आया, प्रॉपर्टी बना के आया, बिल्डिंग बना के आया, फर्नीचर बना के आया, सोना चांदी बना के आया, कंपनी बना के आया, फैक्ट्री बना के आया, गाड़ियाँ बना के आया, ये सब सामान है मेरे दोस्तों, दुनिया की जेबो ज़ीनत है ये। इन्ना जालना माल अलअर्ज़ ज़ीनतल्लाहा, ज़मीन पर जो कुछ है वो हमने ज़मीन का डेकोरेशन बनाया है, ज़ीनत, ज़ीनत डेकोरेशन को कहते हैं। लिनब्लुवहुम अय्युहुम अहसनु अमला, ताकि हम आजमाएं कि कौन उसमें उलझता है और कौन काम में लगता है, कौन आदमी अमल में लगता है और कौन उसमें उलझता है, ये देखने के लिए हमने इसमें इसको इसमें अट्रैक्शन रखा है। ज़ीनत कहते हैं, ज़ीनत वो चीज़ होती है जो अपनी तरफ मुतवज्जे करती है। वइन्ना लजाइलूना मा अलैहा सईदन जुरुज़ा, और ये बात भी रखो कितना ही इसको आप मुज़य्यन करो, चमका दो, हम इसको ज़मीन के बराबर करने वाले हैं। वइन्ना लजाइलूना मा अलैहा सईदन जुरुज़ा, हम इसको सही चटियल मैदान बना देने वाले हैं। चाहे कैसे ही बड़े बड़े बिल्डिंगें खड़े करो, कैसे डाउनटाउन बनाओ, कितनी ही ज़्यादा महल्ला तामीर करो, किले बनाओ, ब्रिज बनाओ, ये सब ज़मीन के बराबर होने वाला है। एक बुज़ुर्ग से हज़रत खिज़र अलैहिस्सलाम की मुलाकात हुई, तो उन बुज़ुर्ग ने हज़रत खिज़र से फरमाया कि हज़रत कोई अजीब बात फरमाइए जो आप अपनी ज़िंदगी में देखते हो, क्योंकि आपकी तो लंबी ज़िंदगी अल्लाह ने बनाई, बहुत सारी ज़मीन में फिरना उनका काम है, भटकों को रास्ता दिखाने के वास्ते मामूर है वो। कहने का कोई अजीब बात बताइए। कहने लगे ये दुनिया की तो मुझे हर चीज़ ही अजीब लगती है, लेकिन एक चीज़ बहुत ही अजीब लगी मुझे। फरमाई हजरत क्या चीज़ आपको बहुत अजीब लगी? कहने लगे एक जगह से मैं गुजरा, ज़बरदस्त शहर बना हुआ था, सड़कें हैं, चमन है, उसमें महलात हैं, बड़े बड़े किले हैं, पुख्ता इमारतें हैं, ज़बरदस्त। 500 साल के बाद में मेरा उधर से गुज़र हुआ तो कुछ भी नहीं था वहाँ, एक भी चीज़ नहीं थी। तो मैं मुझे थोड़ा सा ये हो गया कि मैं इधर से गया था तो ये वही जगह है या कोई और जगह है। मैंने लोगों से मालूम किया तो कहते नहीं पहले से ही ऐसे चटियल मैदान है, हमारे बाप दादा यही देख लेते आ रहे हैं, हम भी यही देखे बचपन से, हम भी यही देखे, यहाँ पे खाली मैदान है, कुछ भी नहीं था, ये खुली ज़मीन है। बोले उनके बाप दादा उनका उन्होंने भी यही बताया, 500 साल हो गए। फिर कहने लगे फिर 500 साल के पास से बाद में उस वहाँ से गुजरा तो वहाँ पे नहर दरिया बह रहा था। तो मैंने कहा ये दरिया बह रहा है यहाँ पे, मैं तो इससे पहले गया था तो ये खाली ज़मीन थी। तो वहाँ के लोगों से पूछा तो नहीं ये सब हमेशा से ऐसी चीज़ें, हम बचपन से ऐसे देख रहे हैं, हमारे बाबा दादा ऐसे देख रहे हैं, हमारे खेतियाँ इसके बाजू में हैं, हमारे घर इसके बाजू में हैं, ये हमेशा से ऐसी चीज़ें। फिर 500 साल के बाद में मैं उसके पास से गुजरा तो उसमें झाड़ लगे हुए खाली, झंकार लगे हुए, पानी है ही नहीं वहाँ पे। तो मैंने कहा यहाँ पे पानी नहीं था कभी? तो गाँव वालों ने वहाँ के लोगों ने बोला नहीं नहीं यहाँ तो कभी पानी नहीं था, यहाँ तो पानी की खैत है, बोले पानी है ही नहीं यहाँ पे, ये सब झाड़ियाँ झंकारियाँ बबुल के दरख्त ये वो काड़ियाँ जानवर चरने के घास वास थोड़ी बहुत उगती है, हम लोग हम हमारी बस्ती यहीं है, बोले बचपन से हम लोग ऐसे ही देख रहे, बोले और हमारे बाबा दादा यहीं रहते थे, बोले वो लोग अभी अपने जानवर यहीं चराते थे। बोले तो बोले ये दुनिया इसी अजीब है, बोले ये बात मुझे सबसे अजीब लगी। ये यहाँ इनकलाब है, यहाँ पे इनकलाबात है, जहाँ वाइज़ अरब हैं देखो हर तगैयुर से सदा आती है फ़फ़म फ़फ़म, ज़माने के इनकलाबात वाइज़ अरब हैं और हर तब्दीली से आवाज़ आती है, समझो समझो। अपनी ज़िंदगी भी मेरे दोस्तों समझने की चीज़ है, कुछ नहीं है, ख्वाब व ख्याल है, बस इतनी सी हकीकत है फरेब ख्वाब हस्ती की कि आंखें बंद हो और आदमी अफसाना हो जाए। हस्ती की हकीकत क्या है? वो यही है कि बस आदमी की आंख बंद होती है, वही फलां साहब का इंतकाल हो गया, दो चार महीने के बाद में अफसाना है बस, और कुछ भी नहीं। थोड़े दिन तक लोग रोने वाले रोते हैं, तज़किरा करने वाले तज़किरा करते हैं, वो तो नहीं रहते, उनके तज़किरे रहते हैं, फिर उसके बाद में किस्सा पता ही नहीं चला था भी कोई। बस इतनी सी हकीकत है फरेब ख्वाब हस्ती की कि आंखें बंद हो और आदमी अफसाना हो जाए। हम सब का यही हाल होने वाला है, मर जाएंगे अचानक, आदमी अफसाना हो जाएगा थोड़े दिन। ख्वाब था जो कुछ के देखा, जो सुना अफसाना था। ये वाइज है, हालात जो इस वक्त चल रहे हैं ना, ये हमें वाज कर रहे हैं, नसीहत कर रहे हैं, हम मत बैठो, सबक लो, जहन से काम लो, दिमाग से काम लो, सोचो और सोच के फैसले करो, पुरानी वाली हालत पे मत रहो। जब ये हालात आते हैं तो ये बताते हैं कि साबिका हालत पे मत रहो, पुरानी वाली हालत अगर कमज़ोरी की है उस पर मत रहो। अगर नेकियों में आदमी पहले से लगा हुआ है तो नेकियों में और सबकत कर लो, पता नहीं कितना टाइम रह गया है, जल्दी जल्दी समेट लो। और अगर आदमी मासियतों में पड़ा हुआ है, गुनाहों में पड़ा हुआ है, बुरी आदतों में पड़ा हुआ है, अरे बाप रे अचानक चले जाना पड़ेगा तो मसला हो जाएगा, ना बीवी साथ, ना बच्चे साथ, ना प्रॉपर्टी साथ, ना कुछ ना क्या, सब ठाट पड़ा रह जाएगा, जब लाज चलेगा बन जाना, कुछ नहीं रहता। सिकंदर की जब मौत हुई, बादशाह सिकंदर जिसने पूरी दुनिया पे हुकूमत की थी, तो वह मौत के वक्त में उसने ये वसीयत की कि मेरे दोनों हाथ कफन के बाहर रखे जाएं। तो बोले हजरत कोई ख़ास बात बादशाह सलामत? तो कहने की ख़ास बात यही है कि ये दिखाना चाहता हूँ दुनिया को कि सिकंदर जैसा भी इस दुनिया से जब जाता है तो खाली हाथ जाता है। करना क्या है मेरे दोस्तों? तैयारी किस बात की करनी है? नसीहत क्या लेनी है? नसीहत यही लेनी है कि जहां इंसान जाता है वहां जो की जो चीज है वो कमा ली जाए। आया इंसान खत्म हो जाता है जब मौत आती है तो फिनिश मामला है या नहीं है, पहले ये तय करो। अगर खत्म है मामला तो कोई मसला ही नहीं, फिर जितने दिन आए उतने दिन मजे कर लो। चूहा जब पिंजरे के अंदर होता है उसको अंदाजा भी हो जाता है कि बाहर मेरी मुसीबत होने वाली है, फिर भी उसको पिंजरे में डालो ना, फिर भी खाने लग जाता है। देखा जाएगा बाद में जो होता है। बकरे के सामने बकरे जो है ना सुबह हो रहे होते हैं, उसके सामने घास डालो फिर भी मुंह मारता रहता है उसको। देखा जाएगा मर तो मरेंगे, अभी तो घास करो। जिंदगी खत्म नहीं है मेरे भाई, मौत पर जिंदगी खत्म नहीं है। मौत को समझा है गाफिल इख्तिताम जिंदगी, मौत को समझा है गाफिल इख्तिताम जिंदगी, है ये शाम जिंदगी सुबह दवा में जिंदगी। ये जिंदगी की जो शाम है वो हमेशा जिंदगी की सुबह है। कब्र में आदमी को रख के जब बंद करते हैं तो दुनिया का दरवाजा बंद करते अंदर का दरवाजा खुल जाता, जिसमें हमेशा के लिए आदमी दाखिल हो जाता। उधर इधर कभी नहीं आना भाई, आप उसमें गए तुम इधर नहीं आना, बल्कि बंद कर देते उसको। अब उधर हमेशा के लिए दरवाजा खुल गया। हज़रत अली रज़ी अल्लाह तआला अन्हु ने फरमाया कि अन्नास नियामुन इदा मातु इंतबहु, लोग सो रहे हैं जब उनकी मौत आती है तो आंख खुलती है उनकी। लोग सो रहे हैं जब उनकी मौत आती है तब वो बेदार होते हैं, तब उनकी आंखें खुलती हैं। जिंदगी खत्म नहीं, मौत आए तो जिंदगी खत्म नहीं, बल्कि जिंदगी शुरू है और हकीकी जिंदगी शुरू है और अबदी जिंदगी शुरू है, नहीं खत्म होने वाली। और राहत और तकलीफ के एतबार से सबसे ज्यादा बाकी रहने वाली और सबसे ज्यादा क्वालिटी वाली राहत भी और तकलीफ भी। आखिरत की हर चीज बाकी है, जिसको मुसीबत मिल गई उसकी मुसीबत खत्म नहीं होगी, जिसको राहत मिल गई उसकी राहत खत्म नहीं होगी। और राहत ऐसी राहत नहीं होती जैसे यहाँ की खाने पीने की राहत होती है। यहाँ की राहत में तो हजारों मुसीबतें हैं, काफ़ी तकलीफ उठाने के बाद थोड़ी राहत मिलती है। यहाँ पे मज़ेदार सालन खाने मज़ेदार रोटी खाने के वास्ते मेहनत कितनी करनी पड़ती है। आखिरत में मज़ेदार रोटी मज़ेदार सालन खाने के वास्ते मेहनत नहीं है। मज़ा है तो फिर मज़ा है, वहाँ पे राहत है तो फिर राहत है, उसमें तकलीफ नहीं है, फिर उलझन नहीं है। बहुत थोड़ी ज़िंदगी है। जो लोग गए उनको भी अंदाज़ा नहीं था कि इतनी थोड़ी उनकी ज़िंदगी थी। हम भी जब चले जाएंगे तो अंदाज़ा नहीं होगा कि इतनी थोड़ी ज़िंदगी के लिए हम आए थे। और अगर पूरा वक्त अपना निकाल के भी गए हम 70, 80, 85 तक का, तो वो भी बहुत थोड़ा है। एक दिन का 10वां हिस्सा है। एक दिन तुम्हारे परवरदिगार के पास तुम्हारे हिसाब के 1000 साल के बराबर होता है, और ये क़यामत के दिन के अलावा है। क़यामत का जो दिन है वो रेगुलर दिन नहीं है, अलग है वो, वो 50,000 साल का है। आम दिन जो होता है वहाँ पे वो 1000 साल का होता है, यहाँ के 1000 साल का, वहाँ का एक दिन। तो अगर 100 साल भी यहाँ जी गए तो एक दिन भी नहीं रहे। वो लोग जो 1000 साल 12-12, 15-1500 साल तक जो है ना रह के गए ना, वो लोग रहे एक दिन डेढ़ दिन, कोई एक दिन रहा कोई डेढ़ दिन रहा। और हम लोग तो एक दिन का 10वां हिस्सा, 24 घंटे में 2.5 घंटे मस्जिद में आके 2.5 घंटे बैठो रहे बोले तो समझ में नहीं आता। उम्र पूरी हमारी आखिरत के एतबार से उतनी भी नहीं है, और वो भी जब जब 100 क्रॉस कर लिए तो। अब मालूम नहीं कि 100 क्रॉस करते कि, और 100 में 2 हिस्से होते, 2 लाइफ हो जाते। यहाँ की तो इंडिया वालों की तो 55 ही है ना एवरेज, 55 है यहाँ पे अपन लोगों का एवरेज। मतलब ये कि कोई उधर जाता है कोई इधर जाता है, मगर उमूमन 55 और 60 पर ख़त्म हो जाते लोग यहाँ के। इतना छोटा सा 100 में 2 आदमी को दे रहे हैं, 100 में 2 को बांट ली, इन्हें 45 में चले गए तो उसको 55 मिल जाते, उन्हें 60 में चले गए तो इन्हें 40 में चले जाते, 100 में 2 बांट ली। इतना थोड़ा सा वक्त मेरे दोस्तों ये है इस दुनियावी ज़िंदगी का। जब इस दुनिया से आदमी चला जाता है तो उसको याद भी नहीं रहता कि क्या हुआ। जैसे अभी इस वक्त हमारे वक्त जिसके भी जितने साल गुजर गए, जितने मजे लिए याद है उसमें से कुछ, जितनी मर्तबा दुख पहुंचा याद है उसमें से कुछ, कितनी मर्तबा पेट में दर्द हुआ, कितनी मर्तबा सर में दर्द हुआ, कितनी मर्तबा सख्त बुखार आया, कितनी मर्तबा तबीयत इतनी ज़्यादा ख़राब हुई कि मर्तों की जीतों की वाले में हालत में आ गए थे, बहुत तकलीफ़ हुई, बहुत रोए पलाए, न वो याद है न ये याद है, अच्छी अच्छी दावतें खाए, मज़े उड़ाए, वो भी याद नहीं। ऐसी ज़िंदगी इंतहाई थोड़ी है, और उसके साथ साथ ऐसा तअस्सुर उसका होता है कि जो गुजर गया, जो पास्ट हो गया, उसका जो है ना कुछ भी हिसाब किताब अपने जहनों में नहीं रहता। इसलिए तैयारी करना है उस जिंदगी की जिसमें हमेशा के लिए आदमी को दाखिल होना है, मुझे और आपको दाखिल होना है। और वहां आदमी की तैयारी का मतलब है मेरे दोस्तों, वहां अपने को बना के जाना। और आदमी का बनाना जो होता है वो आदमी की जात का बनाना होता है, उसके सामान का नहीं है। यहाँ की कोई चीज़ वहाँ चलती नहीं तो उसके बनाने से फ़ायदा ही नहीं है। यहाँ के पैसे वहाँ के काम की चीज़ नहीं है, यहाँ की इमारत वहाँ की काम की चीज़ नहीं है, यहाँ की मिट्टी वहाँ की काम की चीज़ नहीं है, यहाँ का फर्नीचर वहाँ का काम का नहीं है, यहाँ की कोई चीज़ वहाँ चलती ही नहीं, यहाँ के पैसे नहीं चलते, वहाँ के पैसे अलग हैं, वहाँ की करेंसी का नाम हसना है। जैसे हर जगह की करेंसी के नाम अलग अलग होते हैं ना, किसी जगह रियाल है, किसी जगह दिरहम है, किसी जगह डॉलर है, किसी जगह यूरो है, किसी जगह रुपया है, किसी जगह यौन है, नाम बदले हुए हैं करेंसियों के। तो आखिरत की जो करेंसी है उसका नाम हसना है, और एक 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 हसना के वास्ते, यानी वहाँ के एक एक डॉलर के वास्ते, एक एक रुपये के वास्ते आदमी बाज़ोकत ऐसा उलझ जाएगा कि जन्नत में जाने में अड़चन पड़ जाएगी एक एक नेकी के लिए। अभी एक हो गया तो काम बन जाता, बस है बोरा बाबा जान देव ना, नहीं भाई मैं अपनी परेशानी में हूँ, तेरे पास है तो दे मेरे को, भाई के पास गया तो भाई बोला नहीं आज नहीं हो सकता, औलाद के पास गया तो औलाद बोले नहीं यार माफ़ी चाहता हूँ, आज मसला ऐसा है कि मेरे के साथ क्या मसला पेश आ जाएंगे नहीं मालूम, बीवी के पास जाके बोला इतनी वफादार इतनी खिदमत गुजार, तू मेरी आशिक मैं तेरा आशिक, एक आज हसना दे दूँ, आज को कुछ बोल नहीं सकता। यौम यफ़िरु अल्मरु मिन अखीह व उम्मिही व अबीह व साहिबतिही व बनीह, आदमी अपने बाप से भागेगा, भाई से भागेगा, बीवी से भागेगा, औलाद से भागेगा, लिकुल इमरिइन मिनहुम यौमइज़िन शानुन युग़नीह, हर आदमी के लिए उस दिन एक ऐसी हालत होगी जो उसको दूसरे से बेपरवाह कर देगी, एक ऐसी परेशानी, एक ऐसी घबराहट, एक ऐसी नाजुक सूरत की अगर खुदा ना खास्ता एक भी हसना पीछे पड़ गया तो मैं अड़चन आ जाएगी, अल्लाह फरमाएंगे कि इसकी इसको कंप्लीट करो तो मिलता, नहीं तो नहीं, जन्नत में जाने का वीज़ा मिलता, लगता नहीं तो नहीं लगता, उसमें परेशानी में आ जाएगा आदमी। तो इसलिए वहाँ की करेंसी हसना है, वो किस चीज़ का नाम है, वो ये है कि उसको करने वाला किसी काम को वह अमल जो है ना वो हसना की शक्ल में बदलेगा वहाँ पर, और वो जो अमल होता है उसका करने वाला आखिरत के यकीन के साथ में करे। इसलिए ईमान उसके लिए ज़रूरी है, ईमान में आखिरत पर ईमान ज़रूरी होता है ना, इसीलिए अल्लाह पर, अल्लाह की किताबों पर, अल्लाह के फरिश्तों पर, अल्लाह के रसूलों पर, तकदीर पर, अच्छे बुरे अल्लाह की, अच्छा बुरा अल्लाह की तरफ से है इस पर, वल्कद्र खैरिही व शर्रिही मिन अल्लाह तआला, तकदीर पर। इस दुनिया में अल्लाह तबारक व तआला ने हर एक की तकदीर बनाई है, और इस दुनिया को अल्लाह तबारक व तआला ने कुछ ऐसा बनाया है कि तकलीफ़ें आएंगी कुछ और नियमतें आएंगी कुछ, राहत भी मिलेगी और तकलीफ़ भी मिलेगी, तकलीफ़ से किसी को चारा नहीं है इस दुनिया में, और आराम से भी चारा नहीं है, हर आदमी खुश होता है, यानी खुशी के मौके उसको ज़रूर मिलते हैं, हंसने के मौके ज़रूर मिलते हैं, वानहु वअज़हक वअबका, वही हंसाता है वही रुलाता है, यानी हंसने की हालत वही लाता है, रोने की हालत वही लाता है। जब भी थोड़ा सा आदमी के अंदर शगुफ्तगी आती है, अच्छा दिखता है उसको कोई मसला, तो उसको हंसी आ जाती है, बाज़ मरतबा यह इंतहाई तकलीफ़ में भी अच्छा दिख जाता है, बाज़ मरतबा इंतहाई तकलीफ़ में भी हंसी आ जाती है, उसमें भी इंजॉय कर लेता है आदमी। मैंने इससे पहले सुनाया था एक किस्सा, मैंने देखा हुआ, मेरा मुशाहिदा, हम पुराने पुल से जो है ना टप्पा चबूतरे की तरफ आ रहे थे, तो ऐसे चढ़ाव है हरे दरवाजे के पास, ऐसा यूं है पूरा, जैसे उधर है शाली मंडे पे ऐसे इधर भी है। तो इत्तेफाक के बाद वो दोस्त रिक्शे वाले जो है धूप में दोपहरी के वक्त में अपने रिक्शे में सामान डाल लिए, लोगों वाले नहीं लोडिंग वाले रिक्शे होते, देखो आप लकड़ियाँ लेके जा रहे हैं, कुछ भी ऐसे सामान लेके जा रहे हैं, पलम्बी का सामान ले जा रहे हैं, कोई दूसरा सामान ले जा रहे हैं, तो दो रिक्शे वाले हैं, दोनों जो है सामान भर लिए अपने रिक्शे में, और जो है गर्मा का ज़माना है, पसीने में भीगे हुए हैं, और वो चढ़ाव आ गया जाते जाते, तो दोनों उतर गए, उतर के अब ढकल रहे हैं। इत्तेफाक से उन दोनों अलग अलग हैं वो, लेकिन वो दोनों रिक्शे आगे एक जगह पे, अब वो एक जगह ऐसा चढ़ाव आया कि उसमें जो वज़न था उस वज़न की वजह से खींचने नहीं आ रहा, अब उन्हें भी वज़न जोर लगा रहा, रिक्शा आगे नहीं बढ़ रहा, इन्हें भी जोर लगा रहा, रिक्शा आगे नहीं बढ़ रहा। इस कश्मकश में जो है उन्हें इसको देखा और उन्हें इसको देख लिया, दोनों देख लिए और दोनों से खींचे नहीं जा रहा, बोल के दोनों की हंसी छूट गई। देखो कहाँ हंस रहे हैं, कहाँ पे मजा ले रहे हैं, हंसाने वाला कहाँ पे हंसाता है। इतना हंसे कि वो रिक्शे में काबू हो गए वो लोगों से, जब सामान पीछे इधर उधर हो जाता ना, बड़ी मुश्किल से संभाले उसको, लेकिन दोनों जोर से ठट्टे मार के हंसी हंसने खिलखिला गए। अब मैं छोटी अपनी पिटपिटी लेके जा रहा हूँ, मुझे देखिए बड़ी हैरत हुई, मैंने कहा लपा की शान है ये, फकीरी में भी हंसाता है, अमीरी में भी रुलाता है, बहुत कस मामूली से मामूली चीज़ पे खुश करते हैं लपा। आप देखेंगे खुश रहने वालों के वास्ते बहुत पैसा होना ज़रूरी नहीं है, मामूली से मामूली चीज़ों में खुश कर देते हैं और तकलीफ भी हो जाती है। सबके साथ है ये मामला, नेक हो या बद हो, मौलाना हो गैर मौलाना हो, नमाजी हो बेनमाजी हो, हालात जो है ना वो सबके साथ हैं, और नियमतों के भी हालात होते हैं उसमें शुक्र करना है, तकलीफ़ों के भी हालात होते हैं उसमें सब्र करना है। तकलीफ़ में अल्लाह की मदद लेने का रास्ता सब्र है, मुसीबत में अल्लाह की मदद कैसे लेना, अभी हालात हैं इस वक्त, अल्लाह की मदद कैसे ली जाती है, सब्र है और दुआ है, सब्र और दुआ के बीच में इस्तग़फ़ार है, और ये सारी चीज़ें इस पर होती है मेरे दोस्तों कि आदमी का जहन बना हुआ होना, उसको यकीन का बना हुआ होना कहते हैं। आदमी का बनना ये है कि आदमी का दिल वो बन जाए, और दिल के अंदर जो सोच होती है वो बन जाने का नाम आदमी का बनना शुरू होना है। वहाँ से इदा सलुहत सलुहल जसदु कुल्लु अफला यालमु इदा बुसिरा मा फिल कुबूर व हुस्सिला मा फिस सुदूर। अल्लाह ताला फरमा रहे क्या इंसान को ये बात मालूम नहीं है कि जब कब्र से हम उठाएंगे तो आदमी के दिल में से निकालेंगे क्या है देखने के लिए, जैसे समंदर में से मोती निकालते फिर मोती को खोल के देखते, उसमें मोती बना नहीं, सीपी को खोल के देखते ना, फिर उसमें मोती बना क्या नहीं बना। अफला यालमु इदा बुसिरा मा फिल कुबूर, क्या नहीं जानता बंदा इंसान इस बात को, यालमु का मर्जा इंसान है, इन्नल इंसान अली रब्बिही लकनूत से बात शुरू हो रही, क्या नहीं जानता इंसान इस बात को कि जब कब्र से उठाया जाएगा तो वहसिला माफिस सुदूर हासिल किया जाएगा, निकाला जाएगा उसको जो सीने में है। इन रब्बहुम बिहिम यौमइज़िन लखबीर, बंदों का इंसानों का जो रब है वो उस दिन से पूरी तरह खबरदार है, कोई छुप नहीं सकता, कोई छुपा नहीं सकता, कोई बोल नहीं फिरा सकता, कोई धोखा दे नहीं सकता, जो सीने में बना हुआ है वो निकलेगा। इसलिए मेरे दोस्तों पहली फुर्सत में जो चीज़ जो काम करने की है वो सीने के अंदर दिल के अंदर एक चीज़ बनाने की है, क्या बनाने की है, मासिवल्ला का यकीन दिल में से निकल जाना, अल्लाह का यकीन दिल में आ जाना, मासिवल्ला का तअस्सुर निकल जाना, अल्लाह का तअस्सुर आ जाना, मासिवल्ला से उम्मीद ख़त्म हो जाना, पूरा अल्लाह का जो गैर है उससे कोई उम्मीद नहीं, उससे कुछ नहीं हो सकता, वो इलाह नहीं है, जो इलाह है उसके हाथ में चीज़ होती है, ला इलाहा इल्लल्लाह, इलाह अल्लाह है, अल्लाह का गैर इलाह नहीं है, जो इलाह नहीं है उसके हाथ में कुछ नहीं होता, वो मोहताज महज होता है, वो मोहताज होता है, अल्लाह इलाह जो होता है वो मोहताज नहीं होता, इसी वजह से अल्लाह पाक अपने करने में किसी का मोहताज नहीं, वो सब कुछ के बगैर सब कुछ कर सकते हैं, वो जो चाहें वो जब चाहें वो जैसे चाहें जिसके साथ चाहें, इज्तिमाही तौर पर इनफरादी तौर पर, اذا اراد شيئا يقول له كن، جب وہ ارادہ کریں کسی چیز کا تو ہو جا، وہ اسی ہو جاتی ہے، نہ مٹیریل لانے کی ضرورت ہے، نہ ٹائم لگتا اس میں، نہ انتظار کرنا ہے، کچھ بھی نہیں، کیا بھی نہیں، بس کن تو فیکون، ہو جا تو ہو جاتی ہے. ان کے ارادے کا نام وجود ہے، ان کا ارادہ ہی وجود ہے، ارادہ کیا وجود ہو گیا. الہ وہ ہے، تو الہ کو دل میں بٹھانا ہے، الہ کا یقین دل میں بٹھانا ہے، الہ کو رب ماننا ہے. ان الذین قالوا ربنا اللہ، جنہوں نے کہا کہ ہمارا رب اللہ ہے، ثم استقاموا، پھر جم گئے وہ اس پر، اللہ پالنے والا ہے، اللہ کی صفات پر، ان کے ذات کے ساتھ ان کی صفات پر، ان کے اسماء پر یقین پورا، جیسے ہیں وہ ویسے ماننا، ویسے یقین کرنا، ویسے یاد رکھنا. یاد کی ہوئی چیز الگ چیز ہوتی ہے، یاد رکھنے کی چیز الگ ہوتی ہے. مستحضر ہونا، اللہ پاک ہیں وہاں ہیں، اوپر ادھر ادھر نہیں، تجد ہوتی جا کر آپ کے سامنے ہیں، میرے سامنے ہیں. ہونے کے لیے دکھنا ضروری نہیں، ہونے کے لیے دکھنا ضروری نہیں ہوتا. آج کی سائنس یہی کہہ رہی ہے کہ بھائی جو چیز دکھے وہی چیز ہوتی ہے، جو چیز نہیں دکھے وہ چیز نہیں ہوتی، ایسا یقین بناؤ. حالانکہ سائنسداں نہیں بولتے، لیکن سائنس کے طالب علم آج کل یہ منطق چلاتے ہیں. سائنس تو یہ کہتی ہے کہ اصلی حقائق تو نہیں ہی دکھتے ہیں، سائنس تو یہ کہتی ہے. مگر عام طور پر تو لوگوں کا تاثر یہ ہے کہ اللہ ہے تو پھر دکھنا چاہیے. دہریہ کہتے ہیں کہ ہے تو پھر دکھنا چاہیے. ایک طالب علم کے سامنے ایک دہریہ ایسے تقریر کر رہا تھا کلاس میں کہ جب اللہ دکھتا نہیں ہے تو ہے کہاں سے. تو ایک طالب علم کھڑے ہو کے بولا، سر آپ کو عقل ہے؟ تو بولے ہے. تو بولے میں ہمارے کو تو نہیں دکھ رہی. اگر دکھ ہونے کے لیے دکھنا ضروری ہے تو پھر آپ کی عقل دکھنا چاہیے تھا. عقل نہیں دکھتی، عقل کے آثار دکھتے ہیں. آدمی کھڑا ہوا ہے، سمجھدار ہے، کھا رہا پی رہا، کپڑے پہنا ہوا ہے. جس کی عقل نہیں رہتی انہیں تو کپڑے پھاڑ کے ادھر ادھر ہو جاتا ہے. آثار یہ پھیلے ہوئی ہیں، اللہ ہیں تو ان کے آثار تو پھیلے ہوئے ہیں. انظروا الى آثار رحمت اللہ کیف یحیی الارض بعد موتہ، اللہ ہیں اور زندہ ہیں، وہ بوڑھے نہیں ہوتے، وہ بیمار نہیں ہوتے، ان کو نیند نہیں لگتی، ان کو اونگ نہیں لگتی. لا تاخذہ سنۃ ولا نوم، نہ اونگ آتی ان کو نہ نیند آتی. وہ سب کو قائم رکھے ہوئے ہیں، سب کو، ہر چیز کو قائم رکھے. اللہ لا الہ الا هو الحی القیوم، قیوم نے قائم رکھنے والا، سب کے قیوم وہی ہیں. قیوم السماوات والارض وما بینہما، سب کے قیوم وہی ہیں. وہ ہیں، وہ زندہ ہیں، وہ قریب ہیں. روزے کے بارے میں اللہ نے فرمایا کہ جب میرے روزے کے بیان میں ہے، جب میرے بندے میرے بارے میں پوچھے تو بتاؤ میں قریب ہوں. دور کے تصور میں مت رہو، وہاں اوپر ہیں ذات، عرش کے اوپر ہیں، عرش کے اوپر بھی ہیں، یہاں بھی ہیں. ان سے عرش جتنا قریب ہے اپن بھی اتنے ہی قریب ہیں، ہم بھی اتنے ہی قریب ہیں. حضور نے فرمایا کہ جب تم میں سے کوئی نماز پڑھ رہا ہو تو سامنے مت تھوکو، چونکہ سامنے اللہ ہے. حدیث شریف ہے. اللہ کو یاد رکھو، اللہ کو اپنے سامنے پاؤ گے. اندھیری کوٹھڑی میں آپ وہاں جا کے سوچیں اللہ کہاں ہے، اللہ یہیں ہے. مسجد میں اللہ کہاں ہے، اللہ یہیں ہے. آفس میں بیٹھ کے سوچو کبھی اللہ کہاں ہے، اللہ تو یہاں ہے. بیوی بچوں کے ساتھ اللہ کہاں ہے، تو اللہ تو یہاں ہے. آپ ہوں اور اللہ نہ ہو، یہ کیسے ہو سکتا ہے بھائی؟ مخلوق اور خالق ہی نہ ہو، یہ کیسے ہو سکتا ہے؟ اللہ ہے. ہماری سمجھ میں نہیں آتا، لیکن ہے. کیوں؟ اس بات پر میں قریب ہوں، میں اقرب ہوں، تمہاری شہرک سے زیادہ قریب ہوں. ونحن اقرب الیہ من حبل الورید، شہرک سے زیادہ قریب ہوں. وہ ساتھ ہیں، وہ معکم اینما کنتم، وہ تمہارے ساتھ ہیں جہاں کہیں تم ہو. صاف لفظ ہے، اس کے دو ترجمے نہیں ہیں، ایک ہی ترجمہ ہے. یہ یعنی پاسبل رہتا ہے نا، ایک لفظ کے دو دو ترجمے ہو سکتے ہیں شاید. وہ مطلب ہے وہ ہوا معکم اینما کنتم، وہ تمہارے ساتھ ہیں جہاں کہیں تم ہو. تین آدمی بات کریں تو چوتھے اللہ ہیں، پانچ آدمی بات کریں تو چھٹے اللہ ہیں، اس سے کم بات کریں تو وہاں پہ اللہ ہیں، اس سے زیادہ بات کریں تو اللہ ہے. ما یکون من نجوا ثلاثۃ الا هو رابعہم، ولا خمسۃ اللہ ہوا سادس ہو ملا ادنا مندال کا ولا اختر اللہ ہوا ما کام ہما تکون فی شان، تم کسی حالت میں نہیں ہوتے ہو اور کبھی قرآن پاک کی تلاوت نہیں کرتے ہو، وما تتلو منہ من قرآن ولا تعملون من عمل، اور کوئی کام نہیں کرتے، الا کنا علیکم شہودا، مگر ہیں ہم موجود، ہم حاضر ہیں، نماز پڑھو تو بھی، قرآن پاک پڑھو تو بھی ہم وہی ہیں، اور کوئی بھی کام کرو تو بھی ہم ہیں، اور کسی بھی حالت میں تم ہو تو ہم ہیں، غصے میں، خوشی میں، کسی بھی حالت میں، پاکی میں، ناپاکی میں، اللہ پاک ہیں. ناپاکی میں آپ کچھ قیدیں ہیں کہ آپ یاد کرنا چاہیں اللہ کو تو اصول ضابطے ہیں کچھ، لیکن ان کا ہونا الگ اپنی جگہ پر ہے، ان کے لیے نزدیک دور کوئی چیز نہیں ہوتی، جو نزدیک ہے وہ نزدیک ہے، جو دور ہے وہ بھی نزدیک ہے، جو اجالے میں ہے وہ اجالے میں ہے، جو اندھیرے میں ہے وہ بھی اجالے میں ہے ان کے پاس، جو کھلا ہوا ہے وہ کھلا ہوا ہے، جو چھپا ہوا ہے وہ بھی کھلا ہوا ہے ان کے پاس، اللہ تعالیٰ کے پاس چھپنے اور کھلنے کا کانسیپٹ نہیں رہتا، مخلوق کے پاس ہے وہ، ان کے پاس سب چیز کھلی ہوئی ہے، جو کھلی ہوئی ہے وہ کھلی ہوئی ہے، جو چھپی ہوئی ہے وہ بھی کھلی ہوئی ہے وہاں پہ، ہمارا جو اپیر، ہمارا جو ظاہر کا حصہ ہے اللہ پاک وہ بھی ویسے ہی دیکھ رہے ہیں، اور ہمارا اندر کا جو ہے نا وہ بھی ویسے ہی دیکھتے ہیں، چیرے تو اندر ہمارے جسم کی جو حالت ہے وہ اللہ پاک کے سامنے ہے، ایک ایک چیز چیرے تو جو حالت ہے وہ اللہ کے سامنے ہے، اور اللہ کے سامنے تو اس کے اندر کا بھی کھلا ہوا ہے، من علم ما توسوس به نفس، دل میں جو چیز چھپی ہوئی ہے خواہشات میں وہ ان کے سامنے ہے، اللہ الغیوب ہے وہ، تو جو کھلا ہوا ہے وہ تو کھلا ہوا ہے، جو چھپا ہوا ہے وہ بھی کھلا ہوا ہے، جو دور ہے، جو نزدیک ہے وہ نزدیک ہے، جو دور ہے وہ بھی نزدیک ہے، جو اجالے میں ہے وہ اجالے میں ہے، جو اندھیرے میں ہے وہ بھی ان کے پاس اجالے میں ہے، اللہ تبارک و تعالیٰ کو اندھیرا روکتا کیا دیکھنے سے، وہ سن رہے ہیں، وہ دیکھ رہے ہیں، وہ جانتے ہیں، جیسے ہیں ویسا یقین بنانا ہے، اگر ایسا یقین بن گیا میرا اور آپ کا تو ہمارے بولنے میں کتنی احتیاط ہو جائے گی، ہمارے کرنے میں کتنی احتیاط ہو جائے گی، ہمارے رہنے میں کتنی احتیاط ہو جائے گی، سن رہے ہیں بلکہ بولے تو آدمی بڑا سن رہا ہو تو آدمی اس کے سامنے کیا بولتا ہے، کیسا بولتا ہے، دیکھ رہے ہیں بولے تو کیسی حالت ہوتی ہے، ہمارے شیخ مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ پوری زندگی کبھی پیر نہیں پھیلا سکے، کہنے لگا میں پیر پھیلانے کی ہمت ہی نہیں کر سکتا ہوں، ان کے سامنے کیسا پیر پھیلاؤں گا، بچپن سے ایسا بیٹھ گیا تھا ان کے دماغ، حلکت پلکت نہیں بیٹھے کبھی، نہیں کہ بیٹھنا ہے، مخلوق وہ حالات ہیں ان کے، ہمارے کو ان کی نقل نہیں کرنا ہے، لیکن بتا رہا ہوں میں جن کے سامنے چیز میں مستحضر ہو جاتی ہے تو کیسی ہوتی ہے، پوری زندگی میں ایسا نہیں بیٹھ سکا، بولے میرے سے ڈائریکٹ بولے، اور کبھی ہم ان کو دیکھے بھی نہیں، آٹھ سال ان کے پاس رہے کبھی نہیں، ہمیشہ دو سال، اتنا ادب اللہ تعالیٰ کے نام کا تھا، ایک مرتبہ کیلنڈر جو ہے ہم چھاپے یہاں پہ، وہاں لے کے گئے جلال آباد، اور حضرت کے اوپر ہوئے، حضرت آپ کی دیوار پہ لگا دیتا ہوں، ارے نہیں 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 میرا تو میرے دیکھے تو میری دیواروں پہ کچھ ہے کیا نہیں ہے، میں حال ہے میں کچھ بھی نہیں لٹکا تھا، اب ہم وہاں کے ان کے شاگرد ہیں نا تو ہم نخرا کرتے جا رہے ہیں، ہم اندازہ ہی نہیں کر رہے ہیں کہ انہوں کیا بولنا چاہ رہے ہیں، کیوں نہیں لینا چاہ رہے ہیں، ہم بولے نہیں حضرت رکھ لو، ہم لوگ چھاپ کے لائے، بڑے شوق سے چھاپ کے لائے، یہ 30 سال پہلے کی بات بتا رہا ہوں میں آپ کو، حضرت نے اس کے بعد جب دیکھا کہ بندہ سن رہا نہیں تو اس کے بعد فرمایا کہ میں کھانا کھانے کے بعد میں اس حال میں ٹہلتا ہوں، اور جب میں ٹہلتا ہوں تو تم لگا دو کہ کیلنڈر اس پہ ہے اللہ کا نام، اس کو ہو جائے گی میری پیٹ، اس لیے میری دیوار پہ آپ کو کبھی کوئی چیز نہیں دکھیں گی لٹکی ہوئی، بولے جن کو یاد ہے اللہ کیسا یاد ہوتا وہ بتا رہا ہوں میں آپ کو، میں اور آپ نہیں یاد رکھ سکتے ویسا، لیکن مشق کرے تو کر بھی سکتے ہیں، لیکن وہ چونکہ ولی تھے، اللہ کے ولی تھے خاص، ان کے احوال بڑے عجیب تھے اس اعتبار سے، تو دھیان وہ چیز ہوتی ہے میرے دوست، اللہ پاک ہیں، اللہ دیکھ رہے ہیں، اللہ سن رہے ہیں، اللہ قریب ہیں، اللہ ساتھ ہیں، زندہ ہیں، ان پہ بھروسہ کرو، بول رہے ہیں وہ متوکل علی الحی الذی لا یموت، اس پہ اس زندے پہ بھروسہ کرو جو مرتا نہیں ہے، کیسے انداز میں فرمایا جا رہا ہے، اللہ پہ بھروسہ کرو نہیں بول رہے، اس زندے پہ بھروسہ کرو جو مرتا نہیں ہے، مطلب بالکل ہی دماغ میں کچھ بھی نہیں ہے نا آدمی کے تو سمجھ میں آنے کی جیسا جملہ ہے نہیں، تو وہ یقین اس محنت کر کے وہ چیز لانا ہے اندر، اللہ تعالیٰ کی ذات ان کی صفتوں کے ساتھ آ جانا، اللہ کی کتابوں پر یقین آ جانا، اللہ کے رسول پر یقین آ جانا، رسالت پر، رسالت پر ایمان جو ہے، رسول پر یقین، وہ بھی محنت کی چیز ہوتی ہے۔ حضور پاک صلی اللہ علیہ وسلم کی شخصیت پر ایسے یقین ہونا کہ آپ کی شخصیت کے مقابلے میں کوئی شخصیت نہیں ہے، آپ کے طریقے کے علاوہ کسی کے طریقے کی کوئی حیثیت نہیں ہے، نہ بادشاہ کی شخصیت، نہ وزیر کی شخصیت، نہ منسٹر کی شخصیت، نہ بزنس مین کی شخصیت، نہ نواب کی شخصیت، کہ وہ اس کے طریقے پہ چلوں گا وہ خوش ہو جائے گا تو میرا کام چلے گا، اس سے شاید کامیابی ہو جائے گی، رسول کی شخصیت ہے۔ اور رسول پر ایمان لانا جو ہے، مان کسی چیز کو جان لینا الگ چیز ہوتی ہے، مان لینا اس کو اپنے لیے، یعنی میرا ایمان لانا الگ چیز ہوتی ہے۔ کوئی عورت کسی کو اپنا شوہر مانتی ہے اور دوسرے کو کسی کا شوہر جانتی ہے، سمجھ میں آ گئی بات؟ ماننا الگ چیز ہوتی ہے بالکل، اپنے لیے ایکسیپٹ کرنا، قبول کرنا، میں رسول کو مانتا ہوں، رسول پر ایمان لایا میں، یعنی رسول کو ایز اے رسول امتی میں ایکسیپٹ کرتا ہوں، اپنے لیے ان کی رسالت قبول کرتا ہوں۔ رسول کو ماننا ایسا نہیں ہے جیسے تاج محل بنانے والے کو مان لینا، جیسے دنیا کے سب سے بڑے باکسر کو مان لینا، سمجھ آ رہی بات؟ ویسا ماننا نہیں ہوتا یہ، ہاں بھائی فلاں سے ایسا، فلاں نے جو ہے نا وہ چاند پہ چلا گیا تھا، اس نے وہ سب سے پہلے یہ چیز بنا دی، وہ میں نے، ہاں میں جانتے ہیں، اس نے ایسی عمارت بنا دی، وہ ایسا طاقتور تھا، وہ ایسا فنکار تھا۔ رسول پر ایمان لانے کا مطلب وہ نہیں ہوتا ہے، رسول پر ایمان میں، رسول جو ہے اللہ کا نمائندہ ہے، اور میں نے تسلیم کر لیا کہ میرے لیے اللہ کی نمائندگی کے لیے رسول ہے، میں مان گیا۔ کسی عورت کے اپنے شوہر کو ماننے سے زیادہ بات ہے یہ، کسی عورت کو اپنا شوہر ماننے سے زیادہ بات ہے یہ، محمد الرسول اللہ کی گواہی دینا۔ جیسے شادی میں ایجاب قبول ہوتا نا، ایسے ہی کلمہ پڑھنے میں یہ بات ہے، اللہ کی بندگی کے لیے اور رسول کی اطاعت کے لیے، محمد الرسول اللہ بولنا، اپنے لیے تسلیم کر لینا ہے کہ جی صاحب میں نے رسول کو اپنے لیے مان قبول کر لیا۔ اپنے لیے رسول کو قبول کر لینے کے بعد میں اپنا علم ختم، اپنا ایکسپیرئنس ختم، اپنی عادت ختم، اپنی چاہت ختم، اپنی مرضی ختم، اب میں جو چاہوں اپنی مرضی سے کروں ایسا نہیں ہو سکتا، مجھے رسول سے پوچھنا پڑے گا۔ ایک دم پلٹ جاتے تھے صحابہ جب ایمان لاتے تھے حضور پاک صلی اللہ علیہ وسلم، جب کلمہ پڑھ لیتے تھے، کیسی ہی حالت ہوتی تھی۔ ایک صحابی ایمان لانے سے پہلے اپنے محبوبہ کے پاس گئے ہوئے تھے، ایک ان کی معشوقہ تھی، وہ بہترین گانے والی تھی، وہ جب گئے تو، اور ڈانس بھی بہت اچھا کرتی تھی، تو وہ ڈانس بھی کر رہی تھی، گا بھی رہی تھی، اور وہ گاتے گاتے اشعار میں، فلبدی اشعار بولنے کی بہت عادت ہوتی تھی عربوں کو، اشعار میں اس نے کہہ دیا کہ شراب بھی ہے، شباب بھی ہے، کباب نہیں ہے۔ شراب کے ساتھ میں کباب رہا، خاص طور پر جگر کا کباب، یہ کباب وہ کباب کھا کے پیتے نا، اس میں مزہ آتا، کباب نہیں ہے۔ تو انہوں نے بولے کباب ابھی لاتا ہوں، ٹھہر، بولے ابھی جا کے جو ہے نا اونٹ کا کباب لے کر آتا ہوں، جگر کا بھن کے کھائیں گے۔ تو کباب لینے کے واسطے نکلے مدینہ منورہ میں، رستے میں حضور پاک صلی اللہ علیہ وسلم مل گئے، آپ نے دعوت دی، آپ تو جو ملتا تھا آپ دعوت دیتے تھے، ادعو الی اللہ علی بصیرۃ انا ومن اتبعنی، اور دعوت اصل انفرادی ہی ہوتی ہے، یہی تو آج کل مولانا صاحب دعوت برکاتہ ہم فرما رہے ہیں، آپ فوراً دعوت دینے لگے، ان کو دعوت دی، شاید اس سے پہلے بھی ان سے کبھی بات ہوئی تھی یا نہیں ہوئی تھی وہ تو نہیں معلوم، لیکن یہ کہ جیسے دعوت دیے انہوں نے کہا کہ ٹھیک ہے آپ اللہ کے رسول ہیں تو میں قبول کر لیا، مان لیا۔ تو اس دعوت میں، سننے میں، بات چیت میں تھوڑی تاخیر ہو گئی، اب انہیں انتظار کرتے کرتے پریشان ہو گئی بچی، دروازے پہ آ کے کھڑی ہو گئی، تھوڑا لیٹ ہو گئی ہے، وہاں سے واپس ہو رہے تھے، واپس ہو رہے تھے، نیچے منڈی کر کے جا رہے ہیں آگے، دروازے سے آگے نکل گئے، तो दरवाजे में से पुकारे, ओ पागल, महबूब को तो पागल बोलते ही ना, वो जालिम, वो पागल, बिस्ना में मोहब्बत, मोहब्बत की गालियाँ ऐसे ही होती हैं, तू बड़ा जालिम है, तू बड़ा कुआ है, तू पागल है, घर इधर है, रास्ता भूल गए क्या? कुर्बान जाइए उन लोगों के ईमान पर, उनके उनके एक्सेप्टेंस पर, कबूलियत पर उन लोगों की, उन्होंने हाथ के इशारे से कहा मैं मुसलमान हो चुका हूँ, मैंने रसूल को मान लिया है। अल्लाह पाक सहाबा का ईमान हमें भी उसका कुछ जर्रा नसीब फरमा दे, हाँ हमारी सोच में वो बात आ जाए, वो फहम आ जाए कि ईमान लाना क्या होता है, इस्लाम लाना क्या होता है। इस्लाम का मतलब है सरेंडर हो जाना, अपनी मर्जी को ख़त्म कर देना। अब हम बचपन से अपनी मर्जी चला चला के फिरौन के भी बाबा बने हुए। अगर इस वक्त हमारे सामने बाजू में फिरौन को बिठाए ना तो अपना छोटा भाई दिखता हूँ। अपनी मर्जी अपनी मर्जी अपनी मर्जी अपनी मर्जी चलाते हुए वो है ही नहीं कैफियत कि अपने आप को फना कर देना कि मेरा कोई वजूद नहीं है, मेरी कोई हैसियत नहीं है, मेरी कोई शान नहीं है, मेरे बाल मैं हुजूर से पूछूंगा, मेरे नाखून मैं हुजूर से पूछूंगा, मेरा चेहरा मैं हुजूर से पूछूंगा, मेरा लिबास मैं हुजूर से पूछूंगा, मेरा खाना पहनने का तरीका मैं हुजूर से पूछूंगा, मेरा कल्चर हुजूर से मैं पूछूंगा, मेरे अकीदे वो जैसा बोलेंगे वैसा, मेरी इबादत वो जैसा बोलेंगे वैसा, मेरा कमाना सरकार से पूछूंगा, मेरा खर्च करना लोगों को देना वो भी पूछ के दूंगा, मोहब्बत किससे करूं उनसे पूछूंगा, दुश्मनी किससे करूं उनसे पूछूंगा, जज्बात अकीदत मोहब्बत नफरत चाहत दोस्ती दुश्मनी अंदर से बाहर से हर चीज़ में मैं क्या सुनूं उनसे पूछूंगा, मैं क्या देखूं वो भी पूछूंगा, मैं क्या बोलूं वो भी पूछूंगा। इस्लाम ये होता है, रसूल को मानना ये है। तो अल्लाह को मानना वो सीखने की चीज़ है, रसूल को मानना वो सीखने की चीज़ है, किताब को मानना वो सीखने की चीज़ है, फरिश्तों को मानना वो सीखने की चीज़ है। फरिश्तों का निज़ाम गैबी निज़ाम है, जर्रे जर्रे पे, हर हर जगह पे, हर हर चीज़ पे, हर हर काम पे अल्लाह ने लगाए हुए हैं। नेकियों का लिखने वाला फरिश्ता, बुराई का लिखने वाला फरिश्ता बैठा हुआ है, लिख रहा है। फरिश्तों पर ईमान लाना है। जब बता दिया गया कि ये किरामन कातिबीन है और लिख रहे हैं, कल कौन बोल रहा था मुनकर नकी लिख रहे बोल के, मुनकर नकी नहीं लिखते, किरामन कातिबीन लिखते, हमारे साथियों में से कोई बोल रहा था। हफजा हैं, हिफाजत करने वाले फरिश्ते सुबह में, हिफाजत करने वाले फरिश्ते शाम में, हर इंसान के साथ है। हुजूर ने फरमाया कि अगर अल्लाह पाक हफजा न रखें तो शयातीन और जिन्नात थोड़ी देर भी इंसान को ज़िंदा रहने न दें, वो बहुत हैं तादाद में और कवि हैकल होते हैं और हम उनको दिखते वो हमें नहीं दिखते। इन्नहु यराकुम हुवा व क़बीलुहु मिन हैथु ला तरौनहु, तुम नहीं देखते वो तुमको देखते रहते हैं और वो तुम्हारे दुश्मन हैं, तुम्हारा जीना उनको पसंद नहीं है। तो अगर हफजा मुकर्रर न हो अल्लाह की तरफ से तो कभी के मार डालें बच्चे को, बड़े को, मर्द को, औरत को, पहलवान को, कमज़ोर को, सबको। अब पहलवान से पहलवान है, दुश्मन नज़र नहीं आ रहा, उन्हें बिल्कुल करीब गले आके छुरी मार दिया तो क्या कर ले सकते, गले पे छुरी फेर दिया, कितना भी बड़ा पहलवान हो। मगर अल्लाह पाक हफजा के ज़रिए से वो ही पूरा इंतज़ाम हो। जब हफजा अल्लाह ने मुकर्रर किए हुए हैं तो फिर डर गएगा, और जब कोई तकलीफ पहुँचानी होती है तो उन हफजा को हुक्म होता है कि तुम हटो, जब वो हटा देंगे तो फिर हमें कौन बचाता है। तो इसलिए जब वो बचाना चाहें तो कोई तकलीफ नहीं पहुंचा सकता, जब वो तकलीफ पहुंचाने का इरादा करें तो कोई बचा नहीं सकता। पूरी मखलूक मिलके, पूरी मखलूक फरिश्तों से मुकाबला कर सकती नहीं कर सकती, इसलिए पूरी मखलूक मिलके नुकसान पहुंचाना चाहे और अल्लाह ना चाहे, फरिश्तों को कहा इसकी निगरानी करो, होगी कुछ भी कर लो कुछ भी नहीं हो सकता उसका। मुनकर नकीर हैं वो भी फरिश्ते हैं, वही लाने वाला वो भी फरिश्ता था, अगर फरिश्तों पर ईमान न लाते तो वही के आने का निज़ाम कैसा समझ में आता। पानी पर फरिश्ते, हवाओं पर फरिश्ते, पहाड़ों पर फरिश्ते, फरिश्तों का पूरा निज़ाम, कहीं भी निज़ाम, जन्नत में फरिश्ते, जहन्नम में फरिश्ते, जहन्नम एक पूरा निज़ाम है, उसके उस निज़ाम की देखभाल ज़रूरी है। वहाँ काम करने वाले जैसे जेल है ना, तो जेल एक निज़ाम होता है, उसमें बेहिसाब हमला होता है, जितनी बड़ी जेल उतना बड़ा हमला। तो जहन्नम तो जहन्नम है, वहाँ तो बेहिसाब फरिश्ते हैं, उनके जो जिम्मेदार हैं उनका नाम मालिक है, हेड ऑफ द डिपार्टमेंट जो है कुरान पाक में उनका नाम मालिक बताया गया है। और जन्नत के अंदर भी फरिश्ते बहुत हैं, उनके जो जिम्मेदार हैं उनका नाम रिजवान है, एक अपना रिजवान है चलता फिरता हुआ, एक वो रिजवान है, दोनों में कितना बड़ा फ़र्क है। देखो जन्नत की जिम्मेदार है, फरिश्तों का निज़ाम है पूरा, जन्नत पे भी है जहन्नम पे भी है, खास 19 फरिश्ते हैं, अलैहिस सत्ताशर, जहन्नम पर 19 फरिश्ते हैं। जब अबू जहल को ये बात मालूम हुई कि 19 फरिश्ते हैं, तो अबू जहल गैंगस्टर था, उसका गैंग था बहुत बड़ा, तो कहने लगा निमट लेंगे अपन, अपना जो गैंग है ना वो 19 है ना, अपन भी 19 से कम नहीं है और हम बहादुर हैं, निमट लेंगे। वो कल्ला ला इल्लम यंतही लनस्मअ मिन नासिया, अगर ऐसी बेहुदा बात बोलने से बाज नहीं आया तो पेशानी पकड़ के खींच लूंगा, अल्लाह पाक फरमा रहे। नासियतिन कादिबतिन खातिया, झूठी पेशानी, खताकार पेशानी, हक के सामने नहीं झुकने वाली पेशानी, बुला ले, ले अपने ज्ञान को। सनद उस जबानिया, मैं भी जबानिया को छोड़ता हूँ, अल्लाह ताला ने फरमा दिया, कुरान पाक में है ना, सूरह इकरा में है, बुला ले अपने ज्ञान को, हो जाए आज ही हो जाए मुकाबला। इतना खुला चैलेंज दे दिया अल्लाह पाक ने ये उसको, अबू जहल को और उसके दो उसके पूरे ज्ञान ग्रुप को। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर वो आकेतन वो जुरत करके आगे बढ़ा और कहता कि हाँ मैं तैयार हूँ, तो उसका और उसके गैंग का बोटी बोटी हो जाती है। खाली एक फरिश्ता आके जो हिसाब करता है इनका, तो दिखने को नहीं मिलते थे कौन का है। फिर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को फरमाया कि उसकी बात मत मानो, ला तुतीउ, उसके बाद का जो आया था उसके बाद की वो सजदे वाली आए थे, नहीं पढ़ता हूँ। मतलब ये है कि फरिश्तों के निज़ाम पर ईमान, गैबी निज़ाम है फरिश्तों का, जब अल्लाह पाक की बात मानी जाती है तो गैबी निज़ाम फरिश्तों का अल्लाह पाक बंदों के फेवर में कर देते हैं। जैसे जंग बदर में उतरे, ग़ज़वे हुनैन में उतरे, जंग उहद में उतरे थे, अल्लाह ने फरिश्तों को उतारा। फरिश्तों का गैबी निज़ाम अगर मुसलमानों के फेवर में आ गया तो उनका कौन क्या बिगाड़ ले सकता है। हवाओं पर वो मुकर्रर हैं, पानी पर वो मुकर्रर हैं, हवाओं को पग्गे पड़े हुए हैं, पग्गे जैसे मुंह में लगाम होती है, 70,000 पग्गे हैं हवा को, और ये पता नहीं कहाँ की हवा को है, ये पूरी हवा को नहीं है। ये जो कौम आद को जिस हवा को भेजा गया था उसका है ये किस्सा, 70,000 उसको रस्से पड़े हुए हैं और हर पग्गे को 70,000 फरिश्ते पकड़ के थामे हुए हैं। इतनी ताकतवर मखलूक है हवा, अल्लाह की बनाई हुई मखलूक है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि ये जो दो उंगलियों के बीच का हल्का है, कौम आद पर सिर्फ इतनी छोड़ी गई थी, इतनी हवा छोड़ी गई थी, 7 दिन 7 रात और 8 दिन तक उठा उठा के पटकती थी, एक को भी उसने जिंदा रहने नहीं दिया। कान्नहुम अजाज नखल काविया, गोया कि वो खजूर के तने हैं जो गिरे हुए हैं आसमान में। कुरान पाक कह रहा है फरिश्तों का निज़ाम, तकदीर का निज़ाम, उस पर ईमान लाना होता है। तो जो ईमानियात हैं वो 7 हैं, 7 बातें पक्की दिमाग में होना, उसको ईमान आना कहते हैं। आमंतु बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुलिही वल यौमिल आखिर वल क़द्र खैरिही व शर्रिही मिनल्लाहि तआला वल बाथि बादल मौत, ये है ना ईमान, ईमान मुफस्सल। ये इन 7 बातों के ऊपर मेहनत करके दिल में बिठाना और दिल में उसको बसा देना, इसका नाम होता है यकीन बनना, ईमान बनना। और वो अंधेरे में, उजाले में, खलवत में, जलवत में, मसरूफियत में, सब जगहों पे आदमी को याद रहना और उसके उस एनर्जी के तहत में काम होना, ईमान की ताकत के तहत में जो काम होता है वो सिर्फ अल्लाह की बंदगी होती है, वो सिर्फ नबी की इत्तबा होती है, उस एनर्जी के तहत में ही काम होना, उस रोशनी में ही काम होना, उसके ज़ेरे असर काम होना, उसके तकाजे के मुआफिक काम होना, उसको अमल साले कहते हैं। जो काम होगा, आँख देखने में मोहतात हो जाएगी, کان سننے میں محتاط ہو جائیں گے، زبان بولنے میں محتاط ہو جائے گی، محتاط ہو جائے گی، ہاتھ پکڑنے میں محتاط ہو جائیں گے، پیر چلنے میں محتاط ہو جائیں گے، پیٹ کھانے میں محتاط ہو جائے گا، صلاحیتیں کمانے میں محتاط ہو جائیں گی، ہر عمل پر اس کا اثر پڑے گا، پھر نماز پڑھنا مشکل نہیں ہوگا، نماز چھوڑنا مشکل ہوگا۔ جن لوگوں کا ایمان بن جاتا ہے، نماز چھوڑ سکتے وہ لوگ، ان کو آپ ہزاروں لاکھوں روپیوں کو آفر کرو چھوڑ دیں گے وہ، بادشاہت دے دو نماز چھوڑ دو وہ لوگ نہیں چھوڑ سکتے۔ آپ کسی صحابی کو بلا کے بولو پورے ملک کی بادشاہت دے دیتے ایک نماز چھوڑ دو، چھوڑیں گے وہ؟ کسی اولیاء اللہ کو بلا کے بولے ہم بادشاہت دے دیتے نماز چھوڑ دو، چھوڑ دیں گے وہ؟ ایمان کی قوت میں وہ بات ہے کہ دنیا کے ہم تقلیم کی بادشاہت کچھ بھی نہیں ہوتی۔ روزہ ایسے ہی ہے، گرمی زیادہ ہے ہوں دو گرمی زیادہ، گرمی زیادہ روزے کے روزے میں تھوڑی سی تپش ہوگی، روزہ لگے گا تھوڑا سا، تو تبھی تو اللہ کے لیے بھوکے رہنے کا مزہ آئے گا، ان کے لیے پیاسے ہونے کا مزہ آئے گا۔ کہ اللہ میں تمہارے لیے پیاس برداشت کرا، میں یہ جتانے کا موقع کب ملے گا؟ جب پیاس لگے گی تبھی تو، جب بھوک لگے گی تبھی تو، اللہ ہی کو تو دکھانا ہے نا بھائی، غیر اللہ کو نہیں دکھانا ہے، اللہ کو تو دکھانا ہے۔ دیکھو اللہ میں اتنی پیاس لگی تھی تمہارے واسطے روزہ رکھا تھا، اللہ فرمائیں گے میں خوش ہوا، باب الریان میں سے لے جاؤ اس کو جنت میں، گیٹ بنی ہے نا باب الریان، ایک گیٹ ہوگی جو روزے داروں کے لیے ان کے استقبال میں بنائی جائے گی، اس سے جائیں گے روزے دار جنت میں۔ جیسے منسٹر آ رہا ہو، بہت بڑا کوئی آدمی، ملک کا بڑا آدمی آ رہا ہو، تو شہر میں گیٹ لگاتے اکرام ظاہر کرنے کے لیے، استقبال کے لیے، تو ویسے اللہ تعالیٰ جنت کے لیے گیٹ بنائے ہیں روزے داروں کے لیے، اس کا نام باب الریان ہے، حدیث میں آتا ہے، اس میں سے جاؤ۔ روزہ رکھنا، زکاۃ دینا، حج کرنا، ایسے ہی دین کی محنت کرنا، اللہ کا حکم ہے، ایمان کا تقاضا ہے، حضور پر ایمان ہے، جی ہاں، آپ خاتم النبیین ہیں، جی ہاں، ابھی ختم نبوت والا کام کون کرے گا؟ ذمہ داری حق ہے، آپ قیامت تک کے نبی ہیں نا، ہمارے کو کچھ اس میں شبہ ہے کیا؟ تو آپ تو پردہ فرما گئے، آپ تو آگے نہیں ملتے اب لوگوں سے، آپ تو نہیں سمجھاتے اب لوگوں کو، اب یہ کس کا کام ہے؟ یہ امت کا کام ہے کہ قیامت تک آنے والے ایک ایک فرد تک بات کو پہنچاؤ سرکار کی، یہ ذمہ داری ہے۔ اب اس سے اندازہ لگائیے کہ حضور کی قیامت تک کی نبوت کے واسطے ذمہ داریوں میں سے یہ چیز ہے، اگر اس میں کوتاہی ہو گئی تو وہ فریضے میں کمی آتی ہے ہماری طرف سے، سمجھ آ رہا نہیں؟ اس کی وجہ سے ناراضگی کتنی زیادہ ہوں گی، دعوت کی محنت نہیں کرنے پر جو ناراضگی ہے، اس میں آپ غور کریں گے تو پتہ چلے گا کہ سرکار دو عالم صلی اللہ علیہ وسلم کے کام میں رکاوٹ ڈالنا، اس کو اس کام کو نہیں کرنا، اس کو ادھورا چھوڑ دینا، اس کے فریضے کو بجا نہیں لانا، اس کی ذمہ داری کو نہیں سمجھنا، اس کا اثر کیا ہے یہ نہیں سمجھ رہے، اس کا نتیجہ کیا ہوگا یہ نہیں سمجھ رہے، اس کا رزلٹ کیا ہوگا یہ نہیں سمجھ رہے۔ ایسا سمجھدار امتی ہونا چاہیے کہ وہ تو اس چیز کو پہلے سے پڑھ لے کہ اگر سرکار کی بات ایک ایک آدمی تک اس کے مرنے سے پہلے نہیں گئی، نہیں پہنچی، تو کہیں ایسا نہ ہو کہ وہ پیغام رہ جائے اور اس کے ذمہ دار ہم ہوں گے، کیونکہ ہمیں تو ذمہ داری دے دی گئی، سرکار تو پردہ فرما گئے، اور عالم کے اعتبار سے پورا عالم، جگہ کے اعتبار سے پورا عالم حضور پاک صلی اللہ علیہ وسلم کی نبوت کا میدان ہے، وقت کے اعتبار سے قیامت تک حضور پاک صلی اللہ علیہ وسلم کی نبوت کا میدان ہے، امت کی یہ ذمہ داری دی گئی، جیسے نماز کی ذمہ داری، جیسے روزے کی ذمہ داری، جیسے زکوٰۃ کی ذمہ داری، جیسے حج کی ذمہ داری، جیسے ماں باپ کی حقوق کی ذمہ داری، جیسے بیوی بچوں کے پالنے کی ذمہ داری، ان کی تربیت کی ذمہ داری، ان کی اسلامی تربیت کی ذمہ داری، جیسے حلال کمانے کی ذمہ داری، ایسے ہی دین پھیلانے کی ذمہ داری، دین کی محنت کی ذمہ داری، اپنا ایمان کامل کرنے کی ذمہ داری۔ جس ایمان کی دعوت دی گئی ہے وہ بہت کامل ایمان ہے، اب ویسی کیفیت نہیں ہے تو محنت کرو تاکہ ہمارے اندر وہ چیز آئے، اسی کو ہم بار بار سناتے جائیں گے، بار بار سناتے جائیں گے تو ہمارے دماغ میں بھی تو کچھ بیٹھتا رہے گا نا، جب ایمان، بھائی ایمان یہ چیزیں ہیں، ایمان میں یہ بات ہے، ایمان ایسا ہوتا ہے، ایمان ایسا ہونا ہے، ایمان ایسا ہونا ہے، جب آپ سنائیں، جب ہم سنائیں گے بار بار، تو پلٹ کے چیز اپنے دماغ میں بھی تو بیٹھے گی، تو ہمارے ایمان میں کمال اور پختگی آتے چلا جائے، اور مرنے سے پہلے پہلے ایمان اگر کامل ہو گیا بس ہم خوش نصیب ہیں، دنیا میں آنے کا مقصد پورا ہو گیا۔ ایمان بنا کے اللہ کو راضی کر کے مر جانا، یہی دنیا میں آنے کا مقصد ہے۔ ہم نے مقصد ہی یاد نہیں رکھا، اور جو چیزیں مقصد میں نہیں ہیں ان کو مقصد بنا لیا۔ جب دنیا میں رہیں گے تو جتنے دن رہیں گے اس میں کچھ کام بھی رہیں گے، ان کاموں کو ہم نے مقصد بنا لیا۔ حالانکہ ہمارا مقصد تو دنیا میں آنے سے اللہ کی معرفت ہے، اللہ کی بندگی ہے، اللہ کی بات کو پورا کرنا ہے، اللہ کے حکم کو پورا کر دینا ہے۔ اس لیے میرے دوستو یہ جو دعوت کی مبارک محنت ہے، اللہ پاک نے اس کو یہ خصوصیت عطا فرمائی ہے کہ اس محنت کے ذریعے سے ایسے اثرات ظاہر ہوتے ہیں کہ اللہ کے جتنے احکام ہیں وہ سب زندہ ہونا شروع ہو جاتے ہیں۔ اس ایک حکم کے پورا کرنے پر دوسرے حکم کے پورا کرنے کے راستے نکل آتے ہیں۔ دعوت سے جو آدمی متوجہ ہوگا، جب متوجہ ہوگا توبہ کرے گا، نماز پڑھے گا، روزہ رکھے گا، زکوٰۃ دے گا، حج کرے گا۔ دعوت نہیں ہوئی، غافل ہے، غفلت میں پڑا ہوا ہے، نہ نماز کا، نہ روزے کا، نہ زکوٰۃ کا، نہ حج کا۔ دعوت وہ چیز ہے کہ جو ماں کی حیثیت رکھتی ہے، جیسے ماں کو بچے ہوتے ہیں۔ دعوت وہ ہے جو سید کی حیثیت ہے، جو سبب کی حیثیت ہے۔ اگر یہ ہو جائے گا دین زندہ ہو جائے گا پوری دنیا۔ اس لیے اس کام کی بڑی اہمیت ہے، اپنے لیے بھی اور پوری امت مسلمہ، پوری انسانیت کے لیے اور بالخصوص پوری امت مسلمہ کے لیے۔ اس لیے اس کا مذاکرہ بار 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 کیا جاتا ہے اور کیا جا رہا ہے، اور آپ ماشاءاللہ بہت قابل ہے اس اعتبار سے، آپ یعنی ستائش ہیں کہ آپ لوگ ہر وقت ماشاءاللہ جمع ہوتے ہیں، سنتے ہیں۔ اب کل اپنا اتوار کا دن تھا، کل بھی مذاکرہ ہوا، اس سے پہلے بھی ہم آئے تھے دو چار روز پہلے، چلتا ہی رہتا سلسلہ یہ۔ کیونکہ جو آدمی بیٹھ کے سنتا رہتا ہے اس کا ذہن بنتا رہتا ہے، جو آدمی عزائم کرتا رہتا ہے اس کے عزائم میں پختگی آتی رہتی ہے، جو اپنے عزائم کو ظاہر کرتا رہتا ہے وہ ظاہر کے اس کے عزائم میں اور مزید پختگی آتی رہتی ہے۔ اب کتنے ساتھی ہیں یہاں پر کہ جو اس سے پہلے عزائم کر چکے ہیں، میں سمجھتا ہوں اگر ہاتھ اٹھایا جائے تو شاید ایک دو ہاتھ ہی اگر بچے تو بچیں گے، بقیہ سب عزائم کرے ہوئے ہیں، ہے نا؟ ذرا ہاتھ اٹھا دو، کتنے عزائم لکھا چکے ہیں اب تک؟ عزائم لکھائے ہوئے ساتھی کتنے ہیں؟ تھوڑے سے ہیں جو نہیں اٹھائے ہوئے ہیں، نہیں اٹھائے ہاتھ۔ ایک تو ان سے یہ گزارش ہے کہ بھائی وہ لکھا دو، ارادہ کر لو کہ بھائی ہم بھی دین کا کام کریں گے، دین کی محنت کریں گے۔ زندگی میں مرنے سے پہلے پہلے کر لینا ہے، کب بلاوا آ جاتا نہیں معلوم۔ شروع میں بات وہیں سے تو شروع ہوئی، یار ہمارا اپنا کوئی بھروسہ نہیں ہے، روزانہ اٹھتے چلے جا رہے ہیں، عام ٹپکے جیسا ٹپکتے جا رہے ہیں، آج انہیں ٹپکا، پرسوں نے ٹپکا، ادھر گیا ادھر، جس کو سنو گئے انہوں، ہاں چلے گئے وہ، ہم زبان بھی بدل گئی آج کل، رخصت ہو گئی حضرت، چلے گئے حضرت، بولے کام ہو گیا، بولے یہ سلسلہ چل رہا، ایسا ٹپک رہے لوگ۔ جب اس بزم سے اٹھ گئے دوست اکثر اور اٹھتے چلے جا رہے ہیں برابر، یہ ہر وقت پیش نظر جب ہے منظر، یہاں پھر تیرا دل بہلتا ہے کیوں کر؟ جگہ جی لگانے کی دنیا نہیں ہے، یہ عبرت کی جائے تماشا نہیں ہے۔ اجل نے نہ کسرا ہی چھوڑا نہ دارا، اسی سے سکندر سا فاتح بھی ہارا، ہر ایک لے کے کیا کیا نہ حسرت سدھارا، پڑا رہ گیا سب یوں ہی ٹھاٹ سارا۔ سب چلے گئے، ہم کو بھی جانا ہے، تو اس لیے اس کے اس یعنی پیغام آنے سے پہلے، پیغام اجل آنے سے پہلے، اس آخرت کا سفر شروع ہونے سے پہلے میرے دوستوں کچھ کر لینا ہے، موقع ہے۔ جب اللہ تعالیٰ نے شعور دیا، آنکھیں کھولی اور ذہن متوجہ ہوا اور دنیا سے تھوڑا ٹھنڈک، یعنی دنیا سے آدمی کا دل سرد ہوا، ٹھنڈا پڑا، کیونکہ اب ایسے وقت میں آدمی کو زیادہ مزے لینے کا، زیادہ ان چیزوں کا نہیں رہتا، آدمی زیادہ ٹھنڈا ہو جاتا ہے، تو مزہ ہی نہیں آ رہا ہوتا اس کو، بے کلی سی ہو جاتی ہے، بے چینی سی ہو جاتی ہے، دل اکتاہٹ میں آ جاتا ہے۔ ایسے وقت میں اگر اس کو آخرت کی طرف متوجہ کر لیا اپنے نفس کو، بہت آسانی سے متوجہ ہو جا سکتا اپنا نفس۔ ہمارا نفس میرے دوستو ہمیشہ، اس کی نگرانی کرنی پڑتی ہے، اس کو مناتے رہنا پڑتا ہے، اس کو اس وقت کا انتظار کرنا پڑتا ہے کہ جیسے ہی وہ تیار ہو جائے تو اس کو لگا دیا جائے کام پہ۔ تو اس لیے آپ سے گزارش ہے کہ ہمت کر لو۔ جن ساتھیوں نے اب تک نہیں نام بتائے، نہیں لکھا ہے، وہ لکھا دیں۔ اور دوسری بات یہ کہ جنہوں نے لکھا دیے ہیں میرے دوستو، تھوڑا سا ان سے ایک بات اور جاننا ہے۔ قرآن پاک میں یہ ہے کہ اگر تم نے ارادہ کیا ہے تو تم تیاری بھی کرے ہوں گے، مطلب اراد الخروج لأعدوا له عدا۔ اگر ارادہ واقعتاً نکلنے کا ہے تو تیاری ضرور ہے۔ کیا تیاری ہے؟ تو تیاری میں یہ ہے کہ آپ ٹائم مقرر کر لیتے ہیں، تیاری میں یہ ہے کہ خرچ نکال لیتے ہیں، یعنی خرچ کا اندازہ کر لیتے ہیں کہ 5,000 والی جماعت میں جانا ہے، 10,000 والی میں جانا ہے، 3,000 والی میں جانا ہے، 50,000 वाली में जाना है, 2,00,000 वाली में जाना है, 3,00,000 वाली में जाना। अब बेरून बोले तो 2-3 लाख तो कहीं नहीं गए ना भाई, 2-3 लाख वाली में जाना है, उससे भी ज्यादा में जाना है, बाद जमाते उससे भी ज्यादा खर्चे की होती है, तो कितना खर्च मुझे लगाना है उसमें, आप कितने प्रिपेयर हुए, कितने तैयारी कर ली है और कब का टाइम मुकर्रर कर लिया है। तो इरादा जो अजाइम कर चुके हैं वो जाहिर करें और मजीद थोड़ा सा उसमें इजाफा बता दें कि भाई ये वक्त भी सोच लिया है और ये खर्चात भी सोच लिए हैं जगह के साथ, वक्त के साथ। और उसके साथ साथ मेरे दोस्तों, जिन साथियों ने नाम नहीं लिखा है उनसे गुजारिश है कि वो ज़रूर इरादा कर लें, नियत ही हमारे बस में है मेरे दोस्तों जो इस वक्त हमको हासिल है अल्लाह की नियमतों में से, उसके बाद की जितनी चीज़ें होंगी ना वो होंगी, वो देंगे तो मिलेंगी हमको, वो काम लेंगे तो हम कर सकेंगे, वो निकालेंगे तो हम निकल सकेंगे, वो चलाएंगे तो हम चल सकेंगे, समझ में आ रहा ना। तो अल्लाह पाक का उनकी सुन्नत यह है कि जो चीज़ इम्तिहान के लिए तुम्हें दी गई उसको पहले इस्तेमाल कर दो हमारे लिए, उसके बाद के जो असबाब और वसाइल हैं वो मजीद हम तुमको देते चले जाएंगे। इसलिए नियत का काम जो है वो हमारा है, हम कर लें और उसके बाद फिर अल्लाह ही पे नज़र करें, कोशिश कर लें, अल्लाह पाक उसके बाद रास्ते इंशाल्लाह ज़रूर खोलेंगे। जो भरोसा करता है अल्लाह पर, अल्लाह उसको ज़रूर रास्ते खोलता है। सब तैयार हैं इंशाल्लाह, माशाल्लाह, अल्लाह जज़ाए खैर, अल्लाह कबूल फरमाए, लिखा हो हिम्मत करके, अल्लाह पाक कबूल फरमाए, आसान फरमाए, बरकत फरमाए, अल्लाह जान में, माल में, इज़्ज़त में, रोज़ी में बरकत दे नाम लिखाने वालों को, इरादा करने वालों के लिए आसानी फरमाए। जी हज़रत,